नमस्कार, दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा स्वागत छ। म रत्नावली शर्मा। आज 2079 साल चैत महिनाको 21 गते मंगलबार, चैत्र शुक्ल पक्ष त्रयोदशी तिथि, तदनुसार अप्रेल 4 तारीक सन् 2023, नेपाल सम्बत 1143। आज राजधानीबाट प्रकाशित राष्ट्रिय दैनिकहरूले फरक फरक शीर्षकहरूमा मुख्य समाचार बनाएका छन्। सरकारका 100 दिन, विकास, समृद्धि र सुशासनमा दृढ़ गोर्खापत्रले यो शीर्षकलाई मुख्य खबरका रूपमा छापेको छ भने कान्तिपुर दैनिकले प्रतिष्ठाको लड़ाई भन्दै उपनिर्वाचन शीर्षकमा मुख्य खबर छापेको छ। यता नागरिक दैनिकले अमेरिकी सेनाको मिशन हाई अल्टिच्यूड शीर्षकमा मुख्य खबर छापेको छ। नयाँ पत्रिका दैनिकले मिटर ब्याजी पीड़ितको समस्या समाधान गर्न सरकारले बनायो आयोग भन्दै मुख्य समाचार छापेको छ। कार्यक्रमको शुरूमा सरकारका 100 दिन पूरा भएको प्रसंग लिँदैछौ गोर्खापत्रबाट। वर्तमान सरकारले कार्य प्रारम्भ गरेको 100 दिन पुगेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री पदको शपथ ग्रहण गरेका दिन गत पुष 11 सरकारको कार्यभार शुरू भएको थियो। यस अवधिमा सरकार राजनैतिक बाटो सोझ्याउँदै मुलुकको विकास, समृद्धि र सुशासनमा दृढ़ देखिएको छ। प्रधानमन्त्री प्रचण्डले सामाजिक न्याय, सुशासन र समृद्धिलाई सरकारको प्रमुख प्राथमिकतामा राख्नु भएको थियो। यस अवधिमा मुलुकको अर्थतन्त्रको पुनरुत्थान, राज्यका सबै तहमा सुशासनको प्रत्याभूति, विकास निर्माण कार्यमा तीव्रता, सेवा प्रवाहमा सरलीकरण तथा जनसरोकारका मुद्दालाई सम्बोधन गर्ने दिशामा सरकार अघि बढ़ेको छ। तथापि यसै अवधिमा सरकारले राजनैतिक समीकरणको बाटो बदल्नु पर्यो। त्यसै कारण प्रधानमन्त्री प्रचण्डले गत पुष 26 र चैत 6 प्रतिनिधि सभाबाट विश्वासको मत लिनु पर्यो। नेपाल सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले यो राजनैतिक उथलपुथलको अवधि पनि रहेको भन्दै पुष 10 एउटा गठबन्धनको सरकार बनेको, गठबन्धनमा आबद्ध दलहरू सरकारबाट बाहिरिएपछि फेरि नयाँ गठबन्धन निर्माण भएको बताउनुभयो। त्यसै कारण प्रधानमन्त्रीले दुई पटक विश्वासको मत लिनुपर्ने अवस्था सिर्जना भएको भए पनि मन्त्री परिषद सानो हुँदाहुँदै प्रधानमन्त्रीले धेरै मन्त्रालयको जिम्मेवारी लिनुपर्दा पनि केही महत्वपूर्ण काम यो 100 दिनको अवधिमा भएको उहाँले बताउनुभयो। समीकरण मिलाउने र सरकार गठनका लागि धेरै समय खर्च भएकाले यसबीचमा प्रधानमन्त्री प्रचण्डले चाहे जति काम गर्न नसकेको नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद अर्जुन नरसिंह केसीले बताउनु भएको छ। नेकपा माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले पुरानो गठबन्धनसँग सम्बन्ध विच्छेद भएर नयाँ गठबन्धन बनाउनु परे पनि 100 दिनको अवधिमा प्रधानमन्त्रीले निकै सक्रियतापूर्वक काम गरेको बताउनुभयो। यसबीचमा सेवा प्रवाहलाई चुस्त पार्न प्रधानमन्त्रीले निर्देशन दिनुभएको छ। सरकारले आन्तरिक सुरक्षा समेत सुदृढ़ पारेको छ। विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्थापन कार्यविधि 2077 पूर्ण कार्यान्वयन गरिएको र अति विशिष्ट व्यक्तिको भ्रमणको समयमा नागरिकले शास्ति भोग्नु परेको विषयलाई सम्बोधन गर्न कार्यविधि संशोधनका लागि प्रक्रिया अगाडि बढ़ाइएको छ। राष्ट्रिय गौरव लगायत ठूला परियोजना निर्माणलाई निर्धारित लागत, गुणस्तर र समयमै सम्पन्न गर्न बजेट र जनशक्ति अभाव नहुने गरी आवश्यक व्यवस्था मिलाइएको, पूर्वाधारसँग सम्बन्धित आयोजना कार्यान्वयनमा देखिएका ढिला सुस्ती लगायतको समस्याको अन्त्य गर्न स्थलगत अनुगमनलाई तीव्रता दिएको छ र विकास आयोजनाको सञ्चालन तथा व्यवस्थापनलाई द्रुत गति दिन विकास सम्बन्धी छुट्टै ऐनको विधेयक निर्माण कार्य पनि अघि बढ़ाइएको छ। सरकारका 100 दिन, विकास, समृद्धि र सुशासनमा दृढ़ शीर्षकमा गोर्खापत्रले मुख्य प्रसंग छापेको छ। यसैबीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यसअघि संघीय संसद, संविधान र लोकतन्त्रमाथि नै आक्षेपूर्ण व्यवहार र अभिव्यक्तिले यो गठबन्धनलाई बिउताउने परिस्थिति बनेको बताउनु भएको छ। मन्त्री परिषदको बैठकमा सोमबार मन्त्रीहरूलाई निर्देशन दिनुहुँदै उहाँले यस गठबन्धनका पछाडि संविधान, लोकतन्त्र र समग्रमा राष्ट्रकै रक्षाको एउटा वृहत अभियान र वैचारिकी रहेको पनि स्पष्ट पार्नुभयो। उहाँले भन्नुभयो, संविधान र लोकतन्त्र विरूद्धका षड्यन्त्रलाई परास्त गर्दै आगामी 5 गठबन्धनकै सरकारबाट राजनैतिक स्थायित्व दिनु हाम्रो जिम्मेवारी हो। शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्याए र राजनैतिक उथल उपलब्धिलाई संस्थागत गर्दै जनताको जीवनस्तरमा देखिने गरी सुधार ल्याउन हामी दृढ संकल्पित हुनैपर्छ, प्रधानमन्त्रीले भन्नुभएको छ। सबैले आफ्नो भूमिकामाथि न्याय गर्दै राष्ट्रले दिएको परीक्षा उत्तीर्ण गर्नु अहिलेको आवश्यकता रहेको बताउनुहुँदै प्रधानमन्त्री प्रचण्डले आफू म आँकडामा जान नचाहेको तर राष्ट्र चौतर्फी संकटमा रहेको उल्लेख गर्नुभयो। उहाँले मन्त्रीहरूलाई संविधानको भावना र मर्म बमोजिम मन्त्रालयका नीतिगत निर्णय र काम प्रधानमन्त्रीसँग अग्रिम समन्वय, सल्लाह र सहमतिका आधारमा गर्न पनि निर्देशन दिनुभयो। राजनैतिक स्थायित्व दिनु जिम्मेवारी प्रधानमन्त्रीको भनाईलाई गोर्खापत्रले अग्रपृष्ठमा छापेको छ। प्रतिनिधि सभाको तीन क्षेत्रमा हुन लागेको उपनिर्वाचनलाई दलहरूले प्रतिष्ठाको विषय बनाएका छन्। उपनिर्वाचनको तरंगले काठमाण्डुलाई समेत तताएको छ। वैशाख 10 हुने उपनिर्वाचनका लागि तनहुँ, चितवन र बारामा सोमबार उम्मेद्वारी मनोनयन भएको छ। राष्ट्रिय राजनीतिलाई नै तरंगित बनाइरहेको उपनिर्वाचनमा मुख्य गरी कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी र जसपालाई अस्तित्व जोगाउने चुनौती रहेको छ। रामचन्द्र पौडेल राष्ट्रपति भएपछि रिक्त तनहुँ 1 9 उम्मेद्वारी परेको छ, तर कांग्रेसका गोविन्द भट्टराई, एमाले सर्वेन्द्र खनाल र रासोपाका स्वर्णिम वाग्ले बीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ। पार्टी गठनको छोटो समयमै आम निर्वाचनमा होमिएर उल्लेख्य सीट जितेपछि रासोपाले राष्ट्रिय राजनीतिमै हलचल पैदा गराएको थियो। यसबीच संसद र सरकारमा समेत सहभागी भएको रासोपाको जनआधार मापन गर्ने आधारका रूपमा चितवन 2 निर्वाचनलाई हेरिएको छ। 12-2 निर्वाचनलाई समग्र मधेस राजनीतिको शक्ति संघर्षको विषय बनाइएको छ। मधेसको राजनीतिमा मुख्य नेता को हुने भन्नेमा जसपा अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका अध्यक्ष सीके रावत बीच प्रतिस्पर्धा रहेको छ। राष्ट्रिय राजनीतिलाई नै तरंगित बनाइरहेको उपनिर्वाचनमा मुख्य गरी कांग्रेस, रासोपा र जसपालाई अस्तित्व जोगाउने चुनौती रहेको छ। प्रतिष्ठाको लड़ाई भन्दै उपनिर्वाचन कान्तिपुरले मुख्य खबर छापेको छ। यसैबीच प्रधानमन्त्री पुष्पकमल दाहालकै दल माओवादीले उपनिर्वाचनमा उम्मेद्वारी दिएन। माओवादीले चितवन 2 तनहुँ 1 र 12-2 गठबन्धनलाई सहयोग गर्ने भन्दै उम्मेद्वारी नदिएको हो। माओवादी नेताले अहिलेको गठबन्धनलाई निरन्तरता दिन उपनिर्वाचनमा उम्मेद्वारी नदिएको तर्क गरेका छन्। माओवादीले दिएन उम्मेद्वारी, कान्तिपुरले छापेको छ। यता नागरिक दैनिकले पनि दलहरूको ध्यान उपनिर्वाचनमा शीर्षकमा अग्रपृष्ठमा समाचार प्रकाशित गरेको छ। प्रमुख राजनैतिक दलहरूको ध्यान वैशाख 10 गते हुने उपनिर्वाचनमा केन्द्रित भएको छ। प्रतिनिधि सभा सदस्यका लागि 12-2, चितवन 2 र तनहुँ 1 हुन लागेको उपनिर्वाचनमा सोमबार उम्मेद्वारी मनोनयनसँगै दलहरूको ध्यान निर्वाचन केन्द्रित बन्न पुगेको हो, नागरिकले छापेको छ। यता नयाँ पत्रिका दैनिकले प्रतिष्ठाको प्रतिस्पर्धा शीर्षकमा अग्रपृष्ठमा समाचार छापेको छ। चितवन 2 तनहुँ 1 र 12-2 उपनिर्वाचनका लागि दलका 33 र 36 स्वतन्त्र सहित 69 जनाको उम्मेद्वारी दर्ता भन्दै नयाँ पत्रिकाले अग्रपृष्ठमा छापेको छ भने राजधानी दैनिकले यही प्रसंगलाई 12-2 पराजितको प्रतिस्पर्धा शीर्षकमा अग्रपृष्ठमा छापेको छ। यस्तै अन्नपूर्ण पोस्टले पनि उपनिर्वाचन प्रतिष्ठाको लड़ाई, 12 कड़ा टक्कर शीर्षकमा अग्रपृष्ठमा समाचार बनाएको छ। राजनैतिक दलहरूले जनप्रतिनिधिको पारिश्रमिकबाट लिने निश्चित रकम लेभी सबैभन्दा बढ़ी कटाउने दल राष्ट्रिय स्वतन्त्र पार्टी बनेको छ। प्रतिनिधि सभामा पहिलो पटक प्रतिनिधित्व गरेको रासोपाले आफ्ना सदस्यसँग मासिक 25,000 रूपियाँ लेभी लिने गरेको छ, जुन अन्य कतिपय दलहरूको तुलनामा दोब्बर भन्दा बढ़ी रहेको छ। दलहरूको लेभी सम्बन्धित दलको खातामा जम्मा हुने गर्छ। त्यसका लागि सदस्यहरूले संसद सचिवालयलाई सहमति दिने गरेका छन्। संघीय संसद सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाका अनुसार सबै राजनैतिक दलले लेभी कटाको पत्राचार सचिवालयलाई गरिसकेका छन्। सोही अनुसार पारिश्रमिकबाट मासिक रूपमा निश्चित रकम कट्टा गरी दलको खातामा जम्मा गर्ने गरिएको छ। सचिवालयका अनुसार सबैभन्दा कम लेभी नेपाली कांग्रेसको रहेको छ। सबै प्रतिनिधि सभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले लेभी रकम बढ़ाएको छैन। कांग्रेसले सदस्यहरूसँग मासिक 10,000 रूपियाँ लेभी लिने गरेको छ। यसअघि पनि समान लेभी कांग्रेसले लिने गरेको थियो। स्वतन्त्र पार्टीपछि बढ़ी लेभी लिने अर्का 2 नयाँ दल नै रहेका छन्। सांसदको लेभी, रासोपा महँगो, कांग्रेस सस्तो, गोर्खापत्रले अग्रपृष्ठमा छापेको छ। सरकारले मिटर ब्याज पीड़ितको समस्या समाधान गर्न छानबिन आयोग गठन गरेको छ। संचार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सोमबार बसेको मन्त्री परिषद बैठकले मिटर ब्याज पीड़ितको समस्याबारे छानबिन गर्न पूर्व न्यायाधीश गौरी बहादुर कार्कीको नेतृत्वमा आयोग गठन गर्ने निर्णय भएको जानकारी दिनुभएको छ। सरकारका प्रवक्ता समेत रहनुभएका शर्माले भन्नुभयो, देशमा देखिएको मिटर ब्याज पीड़ितको समस्या समाधान गर्नेतर्फ मन्त्री परिषद केन्द्रित रहेको छ। आयोग गठन गोर्खा पत्रले छापेको छ। यता नयाँ पत्रिका दैनिकले मिटर ब्याजी पीड़ितको समस्या समाधान गर्न सरकारले बनायो आयोग शीर्षकमा अग्रपृष्ठमा समाचार छापेको छ। मिटर ब्याज पीड़ितको समस्या छानबिन गरी तत्काल समाधान गर्ने कार्यादेशसहित सरकारले पूर्व न्यायाधीशको अध्यक्षतामा आयोग गठन गरेको छ। विशेष अदालतका पूर्व अध्यक्ष गौरी बहादुर कार्कीको अध्यक्षतामा आयोग गठन गरेको हो। सोमबारको मन्त्री परिषद बैठकले गठन गरेको आयोगको सदस्यमा नेपाल प्रहरीका पूर्व एआईजी उत्तम राज सुवेदी, पूर्व नायब महान्यायाधिवक्ता गणेश बाबु अर्याल हुनुहुन्छ। आयोगलाई 3 महिनाको अवधि दिइएको छ। पीड़ितहरूलाई सहज होस् भनेर आयोगको कार्यालय जनकपुरमा राख्ने निर्णय भएको संचार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिनुभयो। सैद्धान्तिक भन्दा ठोस र व्यावहारिक पाटोबाट समस्या समाधान गर्ने कार्यादेश आयोगलाई दिइएको छ। उहाँले भन्नुभयो पीड़ितहरू बारम्बार काठमाडौँ आउन नपर्ने गरी कार्यालय जनकपुरमै राख्ने निर्णय भएको छ। नयाँ पत्रिका दैनिकले मिटर ब्याज पीड़ितको समस्या समाधान गर्न सरकारले बनायो आयोग शीर्षकमा अग्रपृष्ठमा समाचार छापेको छ। यसैबीच सरकारले मिटर ब्याज पीड़ितका समस्या समाधान गर्न 5 बुधी सहमति गरेको तेस्रो दिन सोमबार काठमाडौँमा पीड़ितले कृषि औजारसहित प्रदर्शन गरेका छन् भन्दै राजधानी दैनिकले मिटर ब्याज पीड़ित कृषि औजारसहित सड़कमा शीर्षकमा अग्रपृष्ठमा समाचार छापेको छ। सिराहाबाट हिँडेर काठमाडौँमा आएको एउटा समूहले सरकारसँग वार्ता गरेको 2 दिनपछि मिटर ब्याज पीड़ितकै अर्को समूहले काठमाडौँमा प्रदर्शन गरेको हो। सिंहदरबार अगाडि मिटर ब्याज विरूद्ध कार्यक्रम गरेका उनीहरूले कृत्य तमसुक खारेज गर्नुपर्ने, हडपेको आफ्नो जमिन फिर्ता हुनुपर्ने लगायतका माग राखेका छन्। गत शनिबार सरकारले पीड़ितसँग 5 बुधी सहमति गर्दै मिटर ब्याजीलाई पक्राउ गरेर कानूनी दायरामा ल्याउने प्रतिबद्धता जनाएको थियो। सोमबार बिहान सप्तरीको राजविराजबाट जनमत पार्टीका केन्द्रीय सदस्य सुरेन्द्र मधेसीलाई मिटर ब्याजी आरोपमा प्रहरीले पक्राउ समेत गरेको छ। साथै सरकारले आयोग गठन गरेर मिटर ब्याजको समस्या समाधान गर्ने र पीड़ितलाई न्याय दिने पनि बताएको छ राजधानीले छापेको छ। यता अन्नपूर्ण पोस्टले मिटर ब्याज पीड़ित बालिका जसले सुनाइन् प्रधानमन्त्रीलाई पीड़ा भन्दै समाचार छापेको छ। 13 वर्षीय गरिमा राय अरू मिटर ब्याज पीड़ितसँगै मधेसबाट पैदलै काठमाडौँ आइन्। नेताहरूदेखि प्रधानमन्त्रीसम्म आफ्नो पीड़ा निर्धक्क सुनाइन्। मिटर ब्याजी साहुको अत्याचारका कारण आफू जस्ता बाल बालिकाको पढ़ाई छुटेको बताइन्, जसले गर्दा भविष्य नै अन्धकारमा धकेलिएको पीड़ा पोखिन्। अब न्याय पाउनुपर्ने उनको माग रहेको छ। अन्नपूर्ण पोस्टले छापेको छ। तपाई अहिले रेडियो नेपालबाट दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबार सुनिरहनु भएको छ। कार्यक्रममा एकैछिन सूचना र सन्देश।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउन।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
कार्यक्रममा यहाँलाई पुनः स्वागत छ। अब पत्र पत्रिकामा प्रकाशित बाँकी प्रसंगहरू। अर्थतन्त्र जोखिमपूर्ण अवस्थामा रहेको भन्दै गर्दा पछिल्लो समय अर्थतन्त्रका मुख्य सूचकमा भने सुधार आएको देखिएको छ। नयाँ सरकार गठनसँगै चालिएका आर्थिक मितव्ययिताका कदम र अन्य अनुकूल परिस्थितिका कारण अर्थतन्त्रको सूचकमा सुधार आएको विज्ञहरूको विश्लेषण छ। 2079 मंगिर 4 गते सम्पन्न निर्वाचनपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार गठन लगत्तै निजी क्षेत्रको मनोबल उकास्न र राष्ट्रिय अर्थतन्त्र सन्तुलित बनाउन गरिएको प्रयासले समग्र आर्थिक सूचक पनि सकारात्मक लयतर्फ लागेको देखिएको छ। अर्थतन्त्रका सूचकमा सुधार गोर्खापत्रले अग्रपृष्ठमा छापेको छ। उठाएको पैसा जति सबैमाथि बुझाइसक्यौं, हामीले कहाँबाट पैसा फिर्ता दिने? नक्कली भूटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै ठगी गरेको आरोपमा पक्राउ परेका अभियुक्तहरूले प्रहरीको सोधपूछमा भनेका छन् हामी त मध्यस्थकर्ता मात्रै हौ, हामीसँग पैसा छैन। झण्डै 1 अर्ब ठगीको यो अपराधमा उनीहरूले माथि भनेका व्यक्ति तत्कालीन गृह मन्त्रालयका अधिकारी र केही नेताहरू हुन्। गृह मन्त्रालयको पदाधिकारीको प्रत्यक्ष अप्रत्यक्ष संलग्नतामा 100 व्यक्तिलाई ठगी गरिएकोमा प्रहरी पनि प्रष्ट छ, तर माथिका व्यक्तिमाथि निष्पक्ष अनुसन्धान हुनेमा पीड़ितहरू सशंकित छन्। यो संगठित ठगीका क्रममा एउटै परिवारसँग 1,60,00,000 रूपियाँसम्म असुलिएको उजुरी प्रहरीमा परेको छ। पीड़ितबाट करिब 1 अर्ब रकम उठाइएको प्रहरीको प्रारम्भिक आकलन छ। राजनैतिक र प्रशासनिक आडमा भएको यो ठगीमा संलग्न 4 जना पक्राउ परेपछि त्यसमा संलग्न उच्च पदस्थ व्यक्तिहरू मुद्दा प्रभावित पार्न सक्रिय भएका छन्। पक्राउ परेकाहरूको आइतबारदेखि जिल्ला सरकारी वकिल कार्यालय काठमाण्डुमा बयान शुरू भएको छ। उनीहरूलाई पैसा बुझेका उच्च पदस्थ व्यक्तिको नाम नपोल्न दबाव आइरहेको छ। त्यसमा प्रहरी र सरकारी वकिलको पनि अप्रत्यक्ष साथ रहेको स्रोतको दावी छ। नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै करिब 1 अर्ब ठगी नयाँ पत्रिकाले मुख्य खबर छापेको छ। अब आजका पत्र पत्रिकामा प्रकाशित केही सम्पादकीयको पालो। फरक फरक विषयलाई पत्र पत्रिकाले सम्पादकीयमा उठाएका छन्। विधि निर्माणको विद्रूप पक्ष शीर्षकमा नागरिकले सम्पादकीय छापेको छ। दूरसंचार ऐन संशोधन गर्न बनेको विधेयक मस्यौदा 2079 विधि निर्माण प्रक्रिया सम्बन्धी केही गम्भीर प्रश्न अगाडि सारेको छ। एक, कानून निर्माण मुलुकी आवश्यकता भन्दा स्वार्थ समूहका लागि हुन्छ। दुई, यस्ता कानून बनाउनु अघि व्यापक छलफलको परम्परा छैन। कुनै खास प्रावधान राख्न खोजिएको छ भने त्यसको यथोचित पुष्टि दिन सक्नुपर्छ। अध्ययार कुनामा बसेर स्वार्थ समूहले दिएको संकेतकै भरमा कानून संशोधन गर्दा मुलुकलाई दीर्घकालीन घाटा हुन्छ भन्दै नागरिकले सम्पादकीयमा उठाएको। पर्यटनमा जागेको आशा शीर्षकमा गोर्खापत्रले सम्पादकीय छापेको छ भने अन्नपूर्ण पोस्टले सरकारका 100 दिनको विषयलाई सम्पादकीयमा उठाएको छ। यस्तै धितो पत्र बोर्डमा बसेर निजी व्यवसाय प्रवर्धनको छूट नदेऊ भन्दै कान्तिपुरले सम्पादकीय छापेको छ। धितो पत्र बजारमा 56,17,000 लगानीकर्ता पुगिसकेका छन्। तिनको सम्पत्ति सुरक्षा गर्ने जिम्मा धितो पत्र बोर्डको हो। लगानीकर्ताको सम्पत्ति सुरक्षाका लागि काम गर्नुको साटो आफैले निजी व्यवसायलाई प्रवर्धन गर्दा एकातिर संस्थामा सुशासन कायम हुँदैन भने अर्कातिर यसका काम कार्यवाही पनि प्रत्यक्ष प्रभावित हुन्छन्। कान्तिपुरको सम्पादकीय हो यो। सहकालका देवता करूणामय र बुङद्योको नामले परिचित ललितपुरको रातो मच्छिन्द्रनाथको प्रतिमूर्ति किर्तिपुरमा प्रतिस्थापन गरिएपछि विवाद शुरू भएको छ। यो विवादले गर्दा धर्म संस्कृति र परम्परामा निहित विविध विषयहरू अहिले सार्वजनिक विमर्शको विषय बन्न पुगेका छन्। यस्ता विषयमा समाजमा कुरो उठ्नु छलफल हुनु एक हिसाबले राम्रो हो। यसले परम्परा संस्कृति र धर्मको महत्व बुझ्न र बुझाउन सघाउनेछ। अर्कोतर्फ यस्ता विषयमा मानिसको दिमाग बुद्धि तर्क र गणित भन्दा पनि भावना श्रद्धा विश्वास अन्योन्याश्रित तवरले गाँसिएको हुन्छ। कथम कताजित सही निर्णय र बुझाइ हुन नसकी विवाद सुल्झाउन ढिलाइ भएमा त्यसले सामाजिक सद्भाव र सांस्कृतिक धार्मिक एकतामा आँच आउने देखिन्छ। साथै हिंसा भड्काउने खतरालाई पनि नकार्न सकिँदैन। सांस्कृतिक सद्भाव आश नआओस् भन्दै नेपाल समाचार पत्रले सम्पादकीय उठाएको छ। पत्र पत्रिकामा प्रकाशित सम्पादकीयपछि अब अन्य प्रसंगहरू छोटकरीमा। संखुवा सभा सदरमुकाम खाँदबारीका 3,500 घर परिवारलाई लक्षित गरी 45 करोड़को लागतमा बनाइएको खानेपानी आयोजना 4 वर्षमै ध्वस्त भएको छ। 2069 शुरू गरेर 2074 निर्माण सम्पन्न भई 77 जेठमा खानेपानी समितिलाई हस्तान्तरण गरिएको खाँदबारी खानेपानी आयोजना 1 वर्षदेखि बन्द भएको हो। 45 करोड़को खानेपानी आयोजना 4 वर्षमै ध्वस्त नयाँ पत्रिकाले अग्रपृष्ठमा समाचार छापेको छ। नेपालमा अमेरिकी सेना मिशन हाई अल्टिट्यूड तालिममा केन्द्रित हुन थालेको छ। लामो समयदेखि नेपाली र अमेरिकी सेनाबीच संयुक्त अभ्यास हुँदै आएको छ। नेपाली सेना र अमेरिकी सेनाबीच संयुक्त तालिम अभ्यास सञ्चालन हुँदै आएकोमा शुरूदेखि नै अमेरिकाले मुस्ताङ र मनाङमा तालिम सञ्चालनका लागि आग्रह गर्दै आएको छ। तर नेपालले यस्तो विषयमा सजगता अपनाउँदै संयुक्त अभ्यासलाई सकेसम्म मनाङ र मुस्ताङमा नलाने नीति लिएको प्रसंगलाई नागरिकले अग्रपृष्ठमा छापेको छ। पत्र पत्रिकामा प्रकाशित यिनै विविध प्रसंगसँगै आजलाई कार्यक्रमको समय सकिएको छ। यसपछि अन्तर्संवाद सुन्न सक्नुहुनेछ। प्राविधिक सहकर्मी राजु थापालाई धन्यवाद। म रत्नावली शर्मा बिदा हुन्छु। नमस्कार।